ए छोरा के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *1415# गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिलसिना। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तरसंवादमा हामी समसामयिक विषयमा सम्बद्ध व्यक्तिसँग कुराकानी गर्दछौं। आदरणीय श्रोताहरू, नेपाल बढ़ी भ्रष्टाचार हुने मुलुकको सूचीमा पर्दै आएको छ। भ्रष्टाचार नियन्त्रणका लागि कानूनी र संस्थागत प्रबन्ध गरिए पनि कार्यान्वयनको अवस्था कमजोर हुँदा भ्रष्टाचार नियन्त्रण अपेक्षित रूपमा हुन नसकेको भनिँदै आइएको छ। भ्रष्टाचार निवारण ऐन, अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, सुशासन सञ्चालन र व्यवस्थापन ऐन, सम्पत्ति शुद्धिकरण निवारण ऐन, सार्वजनिक खरिद ऐन लगायतका कानूनबाट भ्रष्टाचार नियन्त्रणको प्रयास गरिँदै आइएको छ। त्यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, सार्वजनिक खरिद अनुगमन कार्यालय सहितका आधा दर्जन भन्दा बढ़ी संस्थागत संरचना भ्रष्टाचार नियन्त्रणका लागि अहिले क्रियाशील रहेका छन्। भ्रष्टाचार नियन्त्रणका लागि कानूनी र संस्थागत व्यवस्थाका बावजूद पनि भ्रष्टाचार नियन्त्रणमा सुधार आउन नसक्नु अहिले सबै सरोकारवालाको टाउको दुखाईको विषय बनेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलले हिजो सार्वजनिक गरेको सन् 2024 भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाललाई 100 मा 34 अंक दिएको छ। 180 मुलुक मध्येमा नेपाल 107 स्थानमा रहेको छ। गत वर्ष नेपाल 35 अंक सहित 108 स्थानमा रहेको थियो। आजको अन्तरसंवादमा हामी भ्रष्टाचारको विद्यमान अवस्था, भ्रष्टाचार बन्नुका कारण र नियन्त्रणका उपायबारे केन्द्रित भएर ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष मदन कृष्ण शर्मासँग कुराकानी गर्दैछौ। अध्यक्षज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
धन्यवाद बाबुरामजी।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाल बढ़ी भ्रष्टाचार हुने मुलुकको सूचीमै देखिएको छ। विगत वर्षहरूमा पनि नेपालको अवस्था लगभग यस्तै नै थियो। के कस्ता कारणले नेपालमा बढ़ी भ्रष्टाचार हुने गरेको छ? मैले कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
अब नेपालमा भ्रष्टाचार भन्ने कुरा संसारभरि नै छ न त, तर विशेष गरेर नेपाल हामीले हेर्नुपर्दा, हामीले हाम्रा छिमेकी मुलुकहरू हेर्नुपर्दछ, वरिपरिका देशहरू हेर्नुपर्दछ, हामी जस्तै गरेर अगाडि बढिरहेका देशहरू हेर्नुपर्दछ, यी सबै हेर्दाखेरि हाम्रो अवस्था हामीले सुधार गर्न सकिराखेका छैनौँ। भ्रष्टाचार बढिराखेको छ। अब यो के कारणले बढ्दैछ, किन यस्तो हुँदैछ भन्ने कुरामा भ्रष्टाचारको मूल स्रोत कहाँबाट हुन्छ, कहाँबाट यो चिजहरू सुरु हुन्छ भन्दाखेरि, अब हामी यो भ्रष्टाचार विरोधी अभियानमा लागेकाहरू के भन्छौँ भने, र सिद्धान्तत पनि भ्रष्टाचार निर्मूल गर्नु छ भने माथिबाट सुरु हुनुपर्छ। यो चाहिँ तलबाट भ्रष्टाचार ठिक हुँदैन, यो माथि जहाँ स्रोत छ, माथिल्लो तहबाटै भ्रष्टाचार नियन्त्रणमा प्रतिबद्धता र सोही अनुसार काम कारवाहीहरू भए भनेदेखि तल त बिस्तारै बिस्तारै त्यसको असर पर्दै जान्छ र तल भ्रष्टाचार नियन्त्रण गर्न सजिलो पनि हुन्छ। अब तर हाम्रो मुलुकमा अहिलेको अवस्था भ्रष्टाचार अति धेरै व्याप्त भएर सबै क्षेत्रमै भ्रष्टाचार, राज्यका सबै अङ्गहरू, अब कार्यपालिका सरकार भइहाल्यो, न्यायपालिकाले पनि सरकारकै पक्ष पोषण गरेको हो कि जस्तो देखिन्छ। त्यस्तै गरेर हाम्रो चाहिँ र यो संसदले पनि, संसदमा पनि जुन समितिहरू छन्, संसद छन्, सरकारलाई खबरदारी गर्नुपर्ने त्यो पनि भइराखेको नभइरहेको अवस्था, र अनि हाम्रा जुन राष्ट्रका अरू राज्यका जुन निकायहरू छन्, संवैधानिक अङ्गहरू छन्, जुन भ्रष्टाचार निवारणको लागि अथवा भ्रष्टाचारलाई नियन्त्रण गर्नको लागि खडा गरिएका छन्, जुन अघि यहाँहरूले भन्नुभयो ऐन कानुनदेखि लिएर त्यो ऐन कानुन अन्तर्गत बनेका जुन निकायहरू छन्, ती निकायहरूको प्रभावकारिता पनि विभिन्न कारणले गर्दाखेरि हुन सकिसकेका छैन। विशेष गरेर त्यस्ता निकायहरू र संवैधानिक अङ्गहरू यी सबै चिजमा अहिले यो राजनैतिक व्याप्ता भएता भएको हो कि र राजनैतिक भागभण्डामा चाहिँ त्यहाँ नियुक्ति गरिने गरेको विशेष गरेर क्षमता र अनि त्यस्तामा काम गर्ने र त्यस्तामा नियुक्ति पाउनेहरूको योभन्दा पहिलाको उहाँहरूको कस्तो स्वच्छता थियो कि उहाँहरू कुनै पनि प्रश्न उठेको व्यक्ति हुनुहुन्थ्यो कि हुनुहुन्नथ्यो र उहाँहरूले वास्तवमा स्वतन्त्र रूपमा कुनै पनि समूह कुनै पनि दल भन्दा माथि गएर राज्य र जनताको लागि शिरमा राखेर चाहिँ निर्णय गर्न सक्ने त्यो खालको क्षमता भएको व्यक्ति हो कि होइन भन्ने कुराहरू हेरेर नियुक्ति हुनुपर्नेमा अहिले के चलन छ भने यो कुन चाहिँ मेरो नजिकको छ कसले मैले भनेको मान्दछ कसले मलाई गाह्रो पर्यो भनेदेखि त्यसले सहयोग गर्दछ यो हिसाबले पो नियुक्ति हुन्छ कि जस्तो स्पष्ट देखिएको हुनाले यो भ्रष्टाचारलाई माथिदेखि तलसम्म अहिले त तीन तहको सरकार छ सरकारभित्र पनि विभिन्न तहहरू छन्
यस विषयमा म पछि आउनेछु अहिलेलाई मैले यहाँलाई अर्को प्रश्न सोध्न चाहे जस्तो ट्रान्सपरेन्सी इन्टरनेशनलले के कस्ता सूचकलाई आधार मानेर भ्रष्टाचार हुने नहुने औल्याउँदै आएको छ खास गरी अध्ययन अनुसन्धानको विधि र अनुसन्धानको ढाँचा के कस्तो रहेको छ त्यस्तै गरी अनुसन्धानमा नमूना छनौट यहाँहरूले कसरी गर्दै आउनु भएको छ र त्यसको विश्लेषण कसरी गरिन्छ अनि नेपालबाट के कस्ता विषयहरूलाई अथवा सूचकहरूलाई अनुसन्धानका क्रममा लिइन्छ र त्यो सूचकहरू तथ्यका आधारमा निष्कर्ष निकालिन्छ यो सम्बन्धमा हाम्रा श्रोताहरूलाई बुझाइदिनुहोस् न
हस् धन्यवाद अब यो ट्रान्सपरेन्सी इन्टरनेसनलले जुन वार्षिक रूपमा यो भ्रष्टाचार अवधारणा सूचाङ्क अङ्ग्रेजीमा भनिन्छ यो करप्सन पर्सेप्सन इन्डेक्स यो कसरी निकाल्छ भनेदेखि विश्वका विभिन्न यो चाहिँ सर्वेक्षण गर्ने मान्यता प्राप्त संस्थाहरू छन् ती संस्थाहरूले विभिन्न मुलुकको विभिन्न क्षेत्रहरू समेटेर सर्वेक्षण गर्दछन् अब अहिले नेपालको परिप्रेक्ष्यमा छवटा त्यस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले गरेका सर्वेक्षणहरूलाई एकमुष्ट गरेर त्यसको आधारमा ट्रान्सपरेन्सी इन्टरनेसनलले यो प्रत्येक वर्ष यति अङ्क नेपालले प्राप्त गर्यो भनेर निर्धारण गर्दछ यो प्रक्रिया हुन्छ अब यो विभिन्न क्षेत्र भन्नाले के कुराहरूमा हेर्छन् र ती संस्था कस्ता होलान् भन्ने जिज्ञासा पनि होला अब यसमा म भन्दै जान्छु कि एउटा छ विश्व ब्याङ्ककै एउटा निकायले गर्दछ त्यो विश्व ब्याङ्कले गर्नेमा सरकारले गरेका निर्णयहरू स्रोत साधनको प्रयोग लगायतका काम कारवाही एवं कर्मचारीहरूबाट भएका कार्यहरूको जवाबदेहिता नागरिक समाजलाई राज्यको सूचनामा पहुँच र निहित स्वार्थ भएका सीमित व्यक्तिहरूको राज्य सञ्चालनमा पकड कस्तो खालको छ भन्ने यस्ता विषयहरूमा विश्व ब्याङ्कले समेटेर सर्वेक्षण गर्दछ भनेदेखि त्यस्तै अर्को संस्था छ वर्ल्ड इकोनोमिक फोरम भन्ने यो पनि अन्तर्राष्ट्रिय फोरम हो यसले आयात निर्यात किनभने हाम्रो मुलुक त आयातमा नै धेरै आधारित हाम्रो चाहिँ अर्थतन्त्र छ आयात निर्यात व्यवसाय ठेक्का पट्टा त्यस्तै दैनिक काममा घुस र भ्रष्टाचारको जोखिमहरू कतिको छ त कतिको भ्रष्टाचार चल्छ त यो चिजहरूमा भन्ने कुराहरूको बारेमा सर्वेक्षण गरेको छ त्यस्तै अर्को संस्था छ ग्लोबल इन्साइट भन्ने त्यसले व्यापार व्यवसाय यस्ता चिजहरूमा यसले चाहिँ गर्दछ अनि यस्ता कर भुक्तानी ठेक्का न्यायिक निर्णयहरूमा कस्तो भ्रष्टाचार हुन्छ यी चिजहरू पनि हेर्दछ त्यस्तै अर्को यो बर्टेल्सम्यान फाउन्डेसन भन्ने छ यसले पदको दुरुपयोग र सार्वजनिक पदाधिकारीहरूमाथि कुन हदसम्म कारवाही हुन्छ र भ्रष्टाचार नियन्त्रणमा सरकारको सफलता कस्तो छ कतिको सफल भइरहेको छ भन्ने कुराहरू हेरेको हुन्छ त्यस्तै अर्को संस्था छ यो वर्ल्ड जस्टिस प्रोजेक्ट भन्ने त्यस्तै सरकार न्यायालय संसद र सुरक्षा निकायका प्रतिनिधिहरूद्वारा निजी स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोग कतिको गरेका छन् कुन अवस्थासम्म गरेका छन् भन्ने कुराहरू हेर्छ त्यस्तै अर्को एउटा संस्था छ भेराइटिज अफ डेमोक्रेसी भन्ने त्यसले चाहिँ राजनैतिक भ्रष्टाचार अन्तर्गत राजनैतिक भ्रष्टाचार अन्तर्गत सरकार संसद न्यायपालिका र सार्वजनिक क्षेत्रमा राजनैतिक कतिको चाहिँ रले असर पारेको छ कहाँ यो राजनीतिले कतिको भ्रष्टाचारमा सबैलाई लिप्त गरेको छ र राजनीतिले कतिको असर पारेको छ भन्ने कुराहरू हेर्छ त्यसै यसरी सम्पूर्ण सबै क्षेत्रहरूलाई यी छवटा संस्थाहरूले विभिन्न आफ्नो हिसाबले समेटेर त्यसको अवस्था उनीहरूकै आफ्नै संयन्त्र लगाएर आफ्नै चाहिँ या व्यवस्था मिलाएर उहाँहरूले चाहिँ सर्वेक्षण गरेको हुन्छ। अब त्यसमा स्याम्पलहरू लिनुहुन्छ, उहाँले विभिन्न व्यक्तिहरूसित सोध्नु होला, हेर्नु होला, अनि कसो डाइरेक्ट सोध्ने अथवा प्रतिवेदनहरू हेर्ने, आएका सबै कुराहरू हेरेर यसको आधारमा यो गरेको हुन्छ।
पछिल्लो दशकको अवस्था हेर्ने हो भने नेपाल हरेक वर्ष जस्तो भ्रष्टाचारको सूचीमा उस्तै स्थानमा रहेको देखिन्छ। तुलनात्मक हिसाबले पछिल्लो समय आर्थिक कारोबार केही व्यवस्थित भएको हो कि भन्ने पनि देखिन्छ, जस्तो कि सबै कारोबारहरू अहिले बैंकिङ प्रणालीबाट हुने गरेका छन् सरकारी कारोबारहरू। त्यसै गरी 5 लाख भन्दा माथिको खरिदमा अनिवार्य बोलपत्र आह्वान गर्नुपर्ने पनि कानूनी व्यवस्था रहिआएको छ। सूचनाको पहुँचमा नागरिकको उपस्थिति पनि बढ्दै गएको अवस्था छ। यस हिसाबले त नेपालको अवस्था केही सुध्रिनु पर्ने होइन र यो के पनि गुनासो आउने गरेको छ भने कुन हिसाबले अध्ययन अनुसन्धान हुन्छ? नेपालमा विभिन्न किसिमका सुधार आए पनि अपेक्षित हिसाबले जुन स्थान छ भ्रष्टाचारको सूचक छ त्यसमा चाहिँ किन सुध्रिन नसकेको होला भन्ने एउटा कौतूहल त अथवा जिज्ञासा पनि रहिआएको छ। भनिसकेपछि सबैको अवस्था सुध्रिँदै जाँदा हाम्रो अपेक्षित हिसाबले नसुध्रिएको हो कि अथवा के हो त?
यो एकदमै सटिक प्रश्न गर्नुभयो। हेर्दाखेरि त सरकारतिरबाट हेर्दा त अघि यहाँले भन्नुभएको संरचनागत कुराहरूमा पनि सुधार ल्याउँदै गइएको छ भनेदेखि किन यस्तो आइराखेको छ भन्ने प्रश्न आउनु ठिकै होला, तर वास्तविकता हाम्रो मुलुकको अर्कै छ नि त। हाम्रा ठुला ठुला योजनाहरू, मैले अघि नै भने भ्रष्टाचार भनेको माथिबाट हेर्नुपर्दछ, माथि ठिक भएपछि तल यी 5 लाखका कुराहरू गरियो। यो 5 लाखले भ्रष्टाचारले देश बिग्रेको छैन, यो देश त के छ भने ठुला ठुला नीतिगत भ्रष्टाचारहरू, राष्ट्रको सम्पदा प्रयोग गर्ने, राष्ट्रका जमिनहरू प्रयोग गर्ने, डाँडा कुँडाहरू, खोला नालाहरू प्रयोग गर्ने, दुरुपयोग गर्ने र आफ्ना नजिककाहरूलाई चाहिँ दिने, अब त्यस्तै गरेर अब यो ठुला जुन राष्ट्रिय गौरवका आयोजना छन्, मुलुकको ठुलो धनराशि चाहिँ यही आयोजनाहरूमा खर्च हुनेछन्, वैदेशिक ऋणहरू पनि यही आयोजनाका लागिहरू भनेर लिएको हुन्छ। यस्ता आयोजनाहरू हेर्नुहोस्, यी आयोजनाहरू डिजाइन गर्दाखेरि नै देशको आवश्यकता, त्यो क्षेत्रको आवश्यकता अनुसार हुन्छ कि कुनै राजनीतिक उद्देश्य पूर्ति गर्नको लागि, आफ्नो राजनीतिक स्वार्थको लागि गरिएको हुन्छ कि? त्यसपछि ती डिजाइन भइसकेपछि ती आयोजनाहरू ठेक्का लगाउँदाखेरि पनि विभिन्न कुराहरू तपाईँ हामी सबैले सुनि नै रहेका छौँ। ठेक्का लगाइसकेपछि पनि ती आयोजनाहरू निश्चित समयमा सम्पन्न हुनुपर्ने, निश्चित बजेट र धनराशिभित्र रहेर खर्च गर्नुपर्नेमा कुनै पनि त्यस्ता ठुला आयोजनाहरू समयमा सिद्धिएको अहिलेसम्म थाहा छैन। 3 वर्षमा सिद्धिनुपर्ने आयोजना 9 वर्ष लाग्छ, 6 वर्षमा सिद्धिनुपर्ने आयोजना 12 वर्ष लाग्छ, कति आयोजनाहरू त कहिले सिद्धिन्छन् भन्ने थाहा नै छैन। अब आयोजना नसिद्धिनुको अर्थ के हो त भन्दा व्यवस्थापकीय पक्ष कमजोर भएको, त्यो ठेकदारलाई जुन प्रकारले ठेक्का गर्दाखेरिको सम्पूर्ण सशर्त यति रुपियाँमा यति दिनमा सिद्ध्याउने भनेर भनिएको हुन्छ, त्यो गराउन किन सकिराखिया छैन? हामी कि हामीहरूको क्षमतै छैन भन्नु पर्यो? क्षमता नहुने कुरामा त म विश्वास गर्न सक्दिनँ, किनभने हामी नेपालीमा धेरै क्षमता छ। अन्तर्राष्ट्रिय स्तरमा हामीहरूले अन्त गएर राम्रो वातावरणमा काम गर्नेहरूले माथि माथि ठाउँमा ठुला ठुला कामहरू गर्न सकेका छौँ, हाम्रै देशमा पनि बसेर हामीहरूले ठुला ठुला कामहरू गर्न सकेका छौँ। तर जब यो सरकारी अहिले यो भ्रष्टाचारजन्य कुराहरूमा कुराहरू आउँछ, हाम्रो व्यवस्थापकीय कमजोर हुन्छ, हामीले प्रोजेक्ट बनाउँदाखेरि यो कुरा छुटेछ उठ कुरा छुटेछ भनेर ठेक्का दिइसकेपछि अनि थपिएर जान्छ, यो पारा हेर्दाखेरि के साँच्चीकै हामी भ्रष्टाचार कम गर्न आँटेका छौँ त? हेर्नुहोस् सडकको हालत, हेर्नुहोस् योजनाहरूको हालत, यतापट्टि यस्तो छ भने अर्कोतिर नियुक्ति हेर्नुहोस्, चाहे त्यो संवैधानिक अङ्गका नियुक्ति भनौँ अथवा त्यो चाहिँ अदालतका न्यायिक प्रणालीका नियुक्तिहरू भनौँ अथवा कुनै पनि सरकारी निकाय अथवा नियामक निकायहरूको ठुल्ठुलो पोस्टको जहाँ महत्त्वपूर्ण कुराहरूको निर्णय गर्नुपर्ने हुन्छ, ती कुराहरूको नियुक्ति हेर्नुहोस्, त्यहाँ चाहिँ राजनीतिक भागभण्डाहरू देखिन थालेको छ र देखिन्छ नै। त्यसले गर्दाखेरि हुन त हो राजनीति हाम्रो मूल स्रोत हो, सत्ताको हो, त्यसले हुनुपर्दछ, तर त्यहाँ नियुक्ति भएका व्यक्तिहरूले राजनीतिक पक्ष पोषण गरेका छैनन् भन्ने कुरा यकिन के आजकल जनतालाई छ त? छैन जस्तो लाग्दछ, समान रूपले छैन। राजनीतिक नजिक भएको कारणले
क्षेत्रगत भ्रष्टाचारको विषयमा म पुनः पछि आउनेछु। हामी कुराकानीकै क्रममा रहेका छौं। आदरणीय श्रोताहरू, आजको अन्तर संवादमा हामीले भ्रष्टाचारको विद्यमान अवस्था, भ्रष्टाचार बढ़नुका कारण र नियन्त्रणका उपायबारे केन्द्रित भएर ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष मदन कृष्ण शर्मासँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउँ। यहाँले पनि विभिन्न क्षेत्रगत नियुक्तिका क्रममा हुने भ्रष्टाचार लगायतका कुराहरूलाई पनि उल्लेख गर्नुभएको थियो। त्यो विषयमा राजनीतिक प्रसंगलाई पनि समावेश गर्नुभएको थियो। अब मैले यहाँलाई एसियाली र दक्षिण एसियाली मुलुकको तुलनामा नेपालको अवस्था के कस्तो हो, आर्थिक विकासको द्रुत गतिमा अगाडि बढ़ेको चीनको अंक 43 देखिएको छ, यता भारतको अंक 38 देखिएको छ, तुलनात्मक हिसाबले नेपालको अवस्था कस्तो रहेको छ, यो विषयमा बताइदिनुहोस्।
धन्यवाद। अब यसमा नेपालको अवस्था, यो दक्षिण एसियाको कुरा गर्नुपर्दा, दक्षिण एसियामा सबभन्दा राम्रो अवस्थामा भुटान छ। गत साल 68 थियो, यसपालि 72 छ उसको अङ्क। त्यसले गर्दा भुटान एकदमै माथि गएको छ। उसले सुशासनमा र भ्रष्टाचार विरोधी कुराहरूमा, जहाँनिर विकासमा भुटान धेरै अगाडि पुगेको छ। भारत ठुलो मुलुक हो, हाम्रो नजिकैको बोर्डर खुलेको बोर्डर खुल्ला बोर्डर भएको मुलुक हो। अब उसको अङ्क यसपालि, उसको पनि एक अङ्क घटेर 38 भएको छ यसपालि। अब त्यस्तै गरेर मालदिव सानो देश हो, त्यसको पनि 38 अङ्क छ। अब यता हाम्रो छिमेकी चिनको यहाँले भनिहाल्नुभयो 43 अङ्क छ। तर अब अरू जुन अहिले समस्याग्रस्त देशहरूमा, जुन श्रीलङ्का, त्यस्तै गरेर पाकिस्तान, बङ्गलादेशका चाहिँ अङ्कहरू, अफगानिस्तानका अङ्कहरू तल छन्। श्रीलङ्काको 32 छ, पाकिस्तानको 27, बङ्गलादेशको 23, अफगानिस्तानको 17 अङ्क छ। अब यो हिसाबले हेर्दाखेरि त हामी तेस्रो चौथो स्थानमा रहेछौँ, यो दक्षिण एसियामा रहेछ भन्ने कुराहरू त आयो। तर पनि हामीले हेर्ने स्थानभन्दा पनि हामी त यति विशाल दुईटा मुलुकहरू जुन चाहिँ विकसित भएर, विकसित विकासको उन्मुख भएर गइराखेका छन्, त्यसको बिचमा भएका मुलुक, हामीमा के कमी छ, कमजोरी छ र? हामी त साइजमा वा यो दुईटा मुलुकभन्दा ठुलो सानो भएको कारणले हामी त अझ राम्रोसित उनीहरूभन्दा अझ तीव्र गतिमा हामी अगाडि बढ्न सक्नुपर्ने होइन र? यसमा हामीहरूले चिन्ता गर्नुपर्नेछ। अब एसियाको अन्य मुलुकहरू कुरा गर्नुपर्दा, अब सिङ्गापुरको हामीहरू कुरा गरिन्छ। सिङ्गापुर त संसारमा तेस्रो स्थानमा छ, पहिलो स्थानमा डेनमार्क छ, सिङ्गापुर तेस्रो स्थानमा छ। हामी कुरा चाहिँ र व्यवस्था चाहिँ हामी ठुला ठुला कुराहरू गर्छौँ, हामीहरू चाहिँ र प्रजातन्त्र छ हामीसित, गणतन्त्र छ हामीसित, अरू सबै मानवाधिकार सम्बन्धी धेरै कुराहरूमा हामीले विकास गरेका छौँ। तर वास्तवमा जीवन स्तर उकास्ने, देशलाई द्रुत तरले अगाडि बढाउने र राज्यको सीमित स्रोत र साधनलाई देश र जनताको लागि प्रयोग गर्ने कुराहरूमा हामीहरू भ्रष्टाचारलाई निर्मूल पार्न नसकेर त्यसमा चाहिँ हामीहरू दुःख पाइरहेका छौँ। राज्यको स्रोत साधनहरू दुरुपयोग र निज स्वार्थको भएको व्यक्तिहरूले त्यसलाई चाहिँ दोहन गरिरहेको अवस्था छ। यो अवस्थामा हामीहरू छौँ अहिले बाबुरामजी।
भ्रष्टाचार नियन्त्रणमा सबैभन्दा जिम्मेवार निकाय वा क्षेत्र कुन हो जस्तो लाग्छ यहाँलाई? अब राजनीतिक दलको विषय पनि अघि यहाँले उठान गर्दै हुनुहुन्थ्यो, सरकारी संयन्त्र कर्मचारीले गरेको कामका विषयहरू पनि अघि कुराकानीकै सन्दर्भमा आइरहेका थिए। सरकारी निकाय कति जिम्मेवार हुन्छ, त्यसै गरी गैर सरकारी क्षेत्रहरू भ्रष्टाचार नियन्त्रणका लागि जिम्मेवार हुन सक्छन् कि सक्दैनन्, अनि भ्रष्टाचार नियन्त्रण हुन नसक्नुमा सबैभन्दा बढ़ी जिम्मेवार र भ्रष्टाचार नियन्त्रण गर्न नसक्नुमा सबैभन्दा बढी कमजोरी कसको औल्याउन सकिन्छ त?
अब हेर्नुहोस्, अब यहाँ कस्तो छ भने यति समग्र रूपमा भ्रष्टाचार फैलिसक्यो, यो यही नै मात्रै हो भनेर छुट्याउनु पनि अलिकति ठिक हुँदैन जस्तो अवस्था भइसक्यो। यहाँ त सबै क्षेत्र नै यस्तो, जस्तो कि अब तर अब काहीँ न काहीँ त सुरुवात त हुनु पर्यो नि। सुरुवात के त भन्दा, हामी यो गणतान्त्रिक व्यवस्थामा, प्रजातान्त्रिक व्यवस्थामा हामीहरू के गर्छौँ भने प्रत्येक 5 वर्षमा निर्वाचन हुने हो। 5 वर्षसम्म निर्वाचित प्रतिनिधिहरूले सार्वजनिक पदाधिकारी उच्च स्तरमा रहेर देशको ऐन कानून बनाउने, देश सञ्चालन गर्ने र सबै क्षेत्रमा नियुक्तिहरूको उच्च नियुक्तिहरू पनि त्यहीबाटै सञ्चालित हुने हो। त्यस कारणले सञ्चालित यसरी हुने र स्रोत चाहिँ र यो राजनैतिक परिपाटीबाट आएको निर्वाचित व्यक्तिहरूबाट नै यी सबै कुराहरू सम्हालेर लानुपर्ने हो जस्तो लाग्दछ मलाई। र उहाँहरूले यदि उहाँहरूले साँच्चै जुन प्रकारले उहाँहरूले प्रतिबद्धता गरेर राजनीतिमा आउनुभएको हुन्छ, निर्वाचन जित्नुभएको हुन्छ, जनतासित माग गर्नु, के अरे यो मतदान मत मागेर चाहिँ आउनुभएको हुन्छ, उहाँ र उहाँहरूले जब जितेपछि उहाँले जुन शपथ ग्रहण गरेर आउनु भएको हुन्छ त्यो शपथ ग्रहण अनुसार नै वास्तवमा काम त्यहाँबाट सुरु गरिदिने हो भने त्यसपछि तल्लो तहमा कर्मचारी तन्त्रमा आउँदाखेरि कर्मचारी तन्त्रले बदमासी गर्यो भने उहाँहरूलाई आवश्यक कारवाही गर्नलाई चाहिँ मनोबल बढेर जान्थ्यो कारवाही गर्ने निकायहरूको पनि, तर सुरुवाती चाहिँ र माथिल्लो तहबाटै हुनुपर्ने भएको कारणले राजनीति नै मेन चाहिँ र समस्याको जड हो कि राजनीति होइन कि राजनीति गर्ने व्यक्तिहरूको जुन एउटा भ्रष्टाचार प्रतिको जुन सहनशीलता चाहिँ अहिले सहनशीलता बढेको छ, सहनशीलता भ्रष्टाचारको नहुनु पर्ने हो, भ्रष्टाचार विरोधी चाहिँ हुनुपर्ने हो हामी, तर भ्रष्टाचारको कुराहरूलाई विभिन्न कारणले विभिन्न कारणले मुलाइजा गर्ने नजिकको मान्छे नातेदार मान्छे आफ्नै मान्छे पार्टीको मान्छे समूहको मान्छे अथवा आफूलाई सहयोग गर्ने मान्छे यी सबै कुराहरू चाहिँ राजनीतिबाटै हो कि भन्ने चाहिँ लाग्दछ। र यसमा अर्को एउटा जोडिएको हालसालै के जोडिरहेछ भने हाम्रो जुन निर्वाचन प्रणालीमा जति धेरै खर्चहरू गर्नुपर्ने भइराखेको छ जुन निर्वाचन आयोगले तोकेको भन्दा धेरै बढी खर्च भएर चाहिँ र निर्वाचन सम्पन्न हुन्छ भन्ने जुन कुराहरू छ उम्मेदवारहरूबाट, यो कुरा सत्य पनि हो। हाम्रा कति ठुला ठुला नेताहरूले नै खुल्ला रूपमै भनिसक्नु भएको छ यो पोस्टको लागि यतिसम्म खर्च हुन्छ यो पोस्टको लागि यतिसम्म खर्च हुन्छ, तर यतापट्टि हेऱ्यो भने ऐन कानुन हेऱ्यो भने त्यो रकम त कहाँ छ कहाँ छ, त्यसले गर्दाखेरि अब ठुलो रकम कहाँबाट आउँछ त भनेपछि त कुनै बिजनेस व्यापारबाट आउने त होइन, यो त भ्रष्टाचारबाटै आउने हो घुसखोरीबाटै आउने हो। यो कारणले गर्दाखेरि यो मूल स्रोत नै राजनीतिलाई हामीले कसरी चोख्याउने भन्ने कुरामा जुन राजनीतिमा लाग्नु भएको छ जीवनभरि उहाँहरूले उहाँहरूले नै धेरै सोच्नु पर्दछ र हामी जनताले पनि उहाँहरूलाई निर्वाचित गर्ने बेलामा पाँच पाँच वर्षमा उहाँहरूको मूल्याङ्कन गर्ने सिस्टम चाहिँ बस्नुपर्छ जस्तो लाग्छ।
अब मुलुक अहिले संवैधानिक र कानूनी रूपमा संघीयताको अभ्यासमा छ, तीनै तहमा कार्यपालिका व्यवस्थापिका र सोही अनुसारको आर्थिक कार्यप्रणाली पनि रहेको छ, तीन तहबाट भ्रष्टाचार नियन्त्रणका लागि भएका प्रयासहरू के कति पर्याप्त छन् के कति अपर्याप्त छन् के कसरी मूल्याङ्कन गर्न सकिन्छ यी कुराहरूलाई जबकि हामी अहिले संघीयताको अभ्यासमा पनि छौं।
अब देश चल्ने भनेको सुशासन भनेको के हो भने ऐन कानुनहरू अनुसार संविधान ऐन कानुन अनुसार चलियो भने त सुशासन भइहाल्यो नि। अब त्यो त्यो चाहिँ र भित्रदेखि नै लेटर एन्ड स्पिरिट भनिन्छ नि, गराई भनाई सबैमा एक रूपता साथ चल्नु पर्यो। अब यहाँ हाम्रो के छ भने बोल्दाखेरि हामीहरू त्यसरी बोलिन्छ कि हामी शून्य सहनशीलता छ है भ्रष्टाचारको हामी सहनशील छैनौँ शून्य सहन छौँ त्यसमा भनेर भनिन्छ, तर गर्ने बेला आयो भने जब ठुला कुरा र ठुला पैसाका ठुला प्रोजेक्टका कुराहरू आउँछन् तब ल भनौँ कि हाम्रो नेपालमा अहिले बहुत गाह्रो अवस्था भइसकेको छ, ठुला प्रोजेक्टमा कुनै न कुनै प्रकारको विवाद नभएको कुनै न कुनै कुराहरूको कुनै प्रश्न नभएको कुराहरू पाउनै गाह्रो पर्ला जस्तो भइसक्यो। अब यो अवस्थामा कस यो तिनै तहले के गरिरहेका छन् त भन्दाखेरि बाहिरबाट हेर्दाखेरि त उहाँहरूले भ्रष्टाचारको वा प्रत्यक्ष रूपमा अब हाम्रो मेरो अफिसको मेरो कार्यालयको जुनै जस्तो कि मन्त्रालयमा कुनै पनि एउटा नयाँ मन्त्रीले सम्हाल्नुहुन्छ चाहे त्यो सङ्घीय होस् या चाहिँ हाम्रो प्रादेशिक होस् अथवा प्रधानमन्त्रीजीले सम्हाल्नुहुन्छ भने भ्रष्टाचारको निवारणको लागि कम गर्नको लागि समस्या के हुन्, भ्रष्टाचारका मूल कारक अघि जुन प्रश्नहरू गर्नु मूल कारक के हुन् र त्यसलाई निराकरण कसरी गर्न सकिन्छ भन्ने स्पष्ट कार्ययोजना बनाएर अगाडि बढेको देखिन्छ त भन्न चाहिँ भनिन्छ, तर कार्ययोजना खोइ र त्यो कार्ययोजनाको लागू गरेको खोइ। यस्तै प्रकारले सङ्घीय होस् या चाहिँ प्रादेशिक होस् या चाहिँ हाम्रो स्थानीय सरकारमा होस् यदि साँच्चीकै गर्ने हो भनेदेखि भ्रष्टाचार एउटा ठुलो देशको रोग भइसकेको हुनाले अब यसले विकासलाई त धेरै नै पछाडि धकिलिसक्ने अवस्था छ भनेदेखि अब यसले चाहिँ हाम्रो यो डेमोक्रेटिक सिस्टमलाई नै असर पार्ने हाम्रो चाहिँ न्याय प्रणालीलाई असर पार्ने हाम्रो संसदीय व्यवस्थालाई नै असर पार्ने जुन चाहिँ एउटा ठाउँमा यो पुगिसकेको छ यसले जडमा भित्र अब यसलाई कसरी ठिक पार्ने त भन्ने कुराहरूमा उहाँहरूले चिन्ता गरेर एक सबैलाई हेर्दाखेरि पनि कसैले हेर्दाखेरि पनि अब चाहिँ केही हुने भयो भन्ने खालको कार्ययोजना बनाएर लागू गरिएको त देखिएको छैन। उहाँहरू भन्नुहुन्छ उहाँहरूको सर्टेन कार्यकाल हुन्छ अनि त्यो कार्यकाल समाप्त हुने बेलासम्म यता र उता गर्दा गर्दै सिद्धिएर फेरि उहाँहरू बाहिर गएपछि अथवा उहाँहरूले गरेकै निर्णयमा विभिन्न समस्याहरू देखिएका छन्। अब नियुक्तिकै कुरा गर्दा पनि यो नियुक्तिहरू वा अदालतमा गएर बदर भएका अवस्था पनि छन्। अदालतमा हेर्दाखेरि पनि कति मुद्दाहरू चाहिन्छ टेकअपै नहुने, समयमा ती मुद्दाहरू अगाडि नबढाइने, यस्ता यस्ता केसहरू पनि देखिएका छन्। र संसदीय प्रणाली अन्तर्गत जुन महालेखा परीक्षकको प्रतिवेदनहरू संसदले चाहिने टुङ्गो लगाउनु पर्ने हो, त्यो टुङ्गो पनि नलगाइरहेको अवस्था देखिएको छ। त्यस कारण सबै क्षेत्रले नै अब आफ्नो एउटा योजनाबद्ध रूपले चाहिँ यो समस्या हो हाम्रो क्षेत्रमा, हामी यो गर्छौँ भनेर खुल्ला रूपमा पब्लिस गरेर सबैलाई चाहिने पारदर्शी रूपमा देखाएर काम गरिएन भने यो चाहिँ भ्रष्टाचारमा उहाँहरूले केही गर्नुभएको छ भने जस्तो लाग्छ।
हुन्छ, हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको छ। यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले भ्रष्टाचारको विद्यमान अवस्था, भ्रष्टाचार बढ्नुका कारण र नियन्त्रणका उपायबारे केन्द्रित भएर ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष मदन कृष्ण शर्मासँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने सुरेन्द्र पौडेललाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस् त, नमस्कार।